भावना, जागृति, चेतना र प्रस्तुतिको सम्मिश्रण। एकल कविता वाचन।
नमस्कार, उज्यालो 90 नेटवर्कको कार्यक्रम एकल कविता वाचनमा तपाईँलाई स्वागत छ। आजको कार्यक्रम एकल कविता वाचनमा हामीसँग भारतीय दूतावासका प्रथम सचिव तथा आज मैले भन्नुपर्दा विशेष कवि अभय कुमार हुनुहुन्छ। अभय कुमारका कविताहरू हामी आजको कार्यक्रममा सुन्छौं। हरेक शनिबार राति 9:15 बजेदेखि 10 बजेसम्म उज्यालो 90 नेटवर्कमा प्रसारण हुँदै आएको कार्यक्रम एकल कविता वाचन तपाईँ उज्यालो 90 नेटवर्क मार्फत काठमाडौँ उपत्यकामा 90 मेगाहर्जमा, त्यसै गरी विराटनगरको स्काई एफएम, रौतहटको नुन्थर एफएम, नुवाकोटको रेडियो जालपा र त्रिशुली, पोखराको रेडियो तरंग, पाल्पाको रेडियो मदन पोखरा, कपिलवस्तुको रेडियो बुद्ध आवाज, गुल्मीको रेडियो रेसुङ्गा, हेटौँडा एफएम, सुर्खेतको रेडियो भेरी, कञ्चनपुरको रेडियो नागरिक, काभ्रेको सेफर्ड एफएम, रेडियो तेह्रथुम लगायतका विभिन्न स्थानीय एफएमहरूबाट पनि सुनिरहनु भएको छ। त्यसै गरी उज्यालो अनलाइन .com पनि यति बेला कार्यक्रम एकल कविता वाचन प्रत्यक्ष बजिरहेको छ। अभयजी, तपाईँलाई स्वागत छ हाम्रो कार्यक्रममा।
धेरै धेरै धन्यवाद, म धेरै खुसी छु।
तपाईँलाई सरसर्ती मैले चिनाउनु पर्दा तपाईँ दार्शनिक धारका कविताहरू लेख्नुहुन्छ, चित्रकला पनि गर्नुहुन्छ र ग्लोबल डेमोक्रेसीको चाहिँ वकालत गर्नुहुन्छ। विभिन्न पत्र पत्रिकाहरूमा तपाईँका त्यस सम्बन्धी चाहिँ लेखहरू आइसकेका छन्। टाइम्स अफ इन्डिया, चाइना डेली, टेलिग्राफ लगायतका पत्र पत्रिकाहरूमा नेपाल आएर बस्न थाल्नु भएको आफ्नो कामको सिलसिलामा 2.5 वर्ष भयो र नेपाली पनि राम्रैसँग बोल्नुहुन्छ, सबभन्दा रमाइलो कुरो। सँगसँगै तपाईँले अहिले भर्खरै एउटा पुस्तक प्रकाशित गर्दै हुनुहुन्छ, कविता संग्रह जात्रा। पुस्तक बारे बताइदिनुहोस् न।
जात्रा मेरो नेपालमा बसाईको मेरो आँखा देखि कविताहरू छ। नेपालको सबै, लगभग सबै ठाउँको पपुलर ठाउँको बारेमा कविता छ र हिस्टोरिकल पर्सनालिटिजहरूको बारेमा पनि छ, जस्तो लक्ष्मी प्रसाद देवकोटा, भानुभक्त, बिपी कोइराला जस्तो, र धेरै क्यारेक्टर स्केच पनि छ, जस्तो क्यारेक्टर स्केच हो कुमारीको र वृद्धा आश्रमको, त्यस्तो डिप्रेसन पठाउनु कि पत्नीको जस्तो छ, शेर्पाको छ, डान्स बार की केटीको छ, त्यस्तो हो। र युनेस्को विश्व सम्पदा नेपालमा धेरै 8, काठमाडौँ भ्यालीमा 7 र 8 लुम्बिनी विश्व युनेस्को वर्ल्ड हेरिटेज साइटहरू छ, सम्पदा सूचीमा छ, र उहाँको बारेमा कविता छ। काठमाडौँभित्र र काठमाडौँ बाहिर जस्तो ठाउँहरू, रमाइलो ठाउँहरू, जस्तो भेरे टाढो हो, पोखरा हो, बन्दीपुर हो, यस्तो मनोकामना छ, धुली खेल छ, नागरकोट छ, त सबैको बारेमा कविता मैले लेखेँ, मैले हेरेर कविता लेखेँ, आफ्नो एक्सपिरियन्स, आफ्नो अनुभवको मैले कविताको माध्यमबाट मैले एक्सप्रेस गरेँ।
कुराकानीको क्रम जारी राख्छु, एउटा कविता सुनाइदिनुहुन्छ पहिला आफ्नो पुस्तकबाट।
पहिला कविता म सुनाउँछु, पशुपति वृद्धाश्रम। ती निरीह वृद्धा जसका कोही छैनन्, अन्तिम आश्रय हुँ मैं, कुनै पनि बेला सखारे झम्टिन तमत्यार मृत्यु, फुटेको झयाल र चर्केको ढोकाबाट चियाइरहेको हुन्छ प्रत्येक क्षण। पर्चाहरूमा जीवितमा जीवनका लागि सङ्घर्षरत छु सन्धे, कुनै परोपकारी छिर्छ कहिले काहीँ, वृद्ध र वृद्धाहरूलाई चारो शरीर तस्वीर खिचाउन, वितरण गर्छ कम्बल सस्तो प्रचार पाउन। सन्नाटा छाएको छ मेरो आँगनमा, मृत्युले अर्को एउटालाई गाँजेको छ आज, र अर्को कुनै एक प्रतीक्षा सूचीमा छ, उसको स्थानमा भित्रिन। पुलमुनि फुटपाथमा र मन्दिरमा पर्खिरहेछ टुहरा वृद्धहरूको फौज।
उज्यालो 90 नेटवर्कमा यहाँहरू सुन्दै हुनुहुन्छ एकल कविता वाचन।
तपाईँले कविता लेख्दाखेरि मौलिक भाषा चाहिँ कुन प्रयोग गर्नुहुन्छ? यो त अनुवाद गर्नुभएको छ यो कवितालाई, होइन?
जी जी, मैले त म अङ्ग्रेजीमा कविता लेख्छु, म इङ्ग्लिस भाषाको कवि छु, सबै कविता म अङ्ग्रेजीमा लेख्छु।
यसलाई अनुवाद गर्नुभएको छ किशोर नेपालले
जी,
र उहाँले यसको अनुवादको सिलसिलामा लेख्नुभएको छ, अभय कुमारका यी कविताहरू नेपालीमा अनुवाद गर्दा मैले उनको भाषालाई यथावत रूपमा अनुवाद गर्ने भन्दा पनि उनका अभिव्यञ्जना र भावलाई नेपाली भाषाका पाठकहरूमा सम्प्रेषित गर्ने प्रयत्न गरेको छु। त्यसो भनेर मैले कविको भाषा यथावत रूपान्तरण नगरेको चाहिँ होइन, कवितालाई भाषागत पूर्णता दिन म कति सफल भएको छु वा छैन यो मैले भन्ने कुरा होइन भनेर अनुवादक किशोर नेपालले यसै पुस्तकमा लेख्नुभएको छ। तपाईँले नेपाली मन्दिरहरू, मठ मन्दिर, यहाँको संस्कृति अनि विश्व सम्पदा सूचीदेखिका सबै कुराहरूको अध्ययन गर्न चाहिँ कति समय लाग्यो?
म सबै कविता त मैले विश्व सम्पदा स्थलहरूको बारेमा 1-1.5 सालमा लेखेको थिएँ, तर फेरि एडिटिङ गर्नुको लागि र रिफाइन गर्नुको लागि धेरै समय लाग्छ। त सबै 2-2.5 वर्ष भइसक्यो कविताको, एकदमै जस्तो मूर्ति बनाउँछ त्यस्तो पहिलो एकदम पत्थरको आकार बनाउनु पर्छ मूर्ति जस्तो, त्यसपछि एक शब्दको जस्तो हटाउन जुडाउन जस्तो चिसेलिङ भन्छ, चिसेलिङ गर्नुपर्छ र त्यसपछि मूर्ति तयार हुन्छ, कविता मूर्ति जस्तो हो त्यस्तो।
भनेपछि क्रमशः बिस्तारै तपाईँले आफूमा तयार गर्दै ल्याउनु भयो र अङ्ग्रेजीमा लेख्नुभयो अनि यसलाई उल्था गरियो। एउटा कविता शेर्पा शीर्षकको रहेछ, मैले वाचन गर्ने अनुमति मागेँ, जात्रा कविता सङ्ग्रहभित्रको अभय कुमारको कविता यस्तो छ। म सगरमाथा चढ्ने पहिलो वीर, म सगरमाथा चढ्ने पहिलो वीर, हिउँमा मर्ने पहिलो मानिस पनि, तिमीलाई विजय पथ देखाउँदै हिउँका पहाड र भीर देखाउँदै, हिउँका पहाड र भीर छिचोल्दै मैले तिम्रा लागि खाना पकाएँ, तिमीलाई हिउँले टोक्दा तिमी बिरामी पर्दा तिम्रो स्याहार गरेँ, बदलामा मैले पाएँ उपेक्षा अपमान र केही नगद। यो शेर्पा शीर्षकको कविता मैले वाचन गरेँ उहाँको जात्रा पुस्तकबाट, यो कविता सङ्ग्रहको पुस्तक हो। हामी आज अभय कुमारसँग छौँ। अब अर्को कविता कुन सुनाउनुहुन्छ हामीलाई यसबाट?
म एउटा कविता हो दसैँमा, दसैँको बारेमा सुनाउँछु। यो दसैँ पर्व आएपछि धेरै उमङ्ग हुन्छ, पुरा देशमा उमङ्ग हुन्छ, भारतमा पनि उमङ्ग हुन्छ, एउटा हाम्रो संस्कृति हो दसैँ। बालुवाको बेदीमा जौका बीजहरू छरिएका छन्, घर घरमा घिउका दीपहरू जलाइएका छन्, जताततै पिङहरू मचिएका छन्, रमाएका केटाकेटीहरूका लागि यो भन्दा अर्को रमाइलो छैन। पालकी चढेर जमरा आइपुगेको छ गोर्खाबाट काठमाडौँ उपत्यका, बथानका बथान बोकाहरू बाँधिएका छन् हर आँगनमा, खुकुरीको मार पर्खिँदै रक्त पिपासु देवीको खुसीका लागि, फौजी अधिकृतहरू महिष बलिको निरीक्षणका लागि तयार छन्, सेनाको ब्यान्ड युद्धको संगीत बजाएर हर्ष बढाइएको तोप पड्काउन तम तयार छ, एकैछिनमा मन्दिरबाट रगतको खोलो बग्ने छ आँगनमा, सात समुद्र पारीबाट आउने छन् परिवारजन, सबैको निधारमा दही चामल र अबीरको रातो टीका चम्किने छन्, नवमी का दिन तलेजू का ढोका खुलने छन् र रौनक रहने छ पूर्णिमा को दिन सम्म।
उज्यालो 90 नेटवर्क मा यहाँहरु सुन्दै हुनुहुन्छ एकल कविता वाचन।
तपाईले आफ्नो कविता उल्था भइसकेपछि त्यसभित्र चाहिँ केही शब्दहरू यस्तो राखौँ यस्तो झिकौँ भन्ने खालको सुझावहरू चाहिँ दिनुहुन्छ कि दिनुहुन्न?
मैले दिएँ सुझाव धेरै ठाउँमा, जस्तो यो पहिले यो जो जौ जौको छ त्यहाँ
जमरा
त्यो जमरा त्यस्तो येलो मैले इङ्ग्लिसमा लेखेको थिएँ येलो बार्ली सिड बार्ली स्प्राउट्स, त यो नेपालीमा त्यस्तो येलो जमरा भनेपछि मात्रै इमेजरी छ, त्यहाँ येलोको जरुरत छैन, त त्यस्तो अलिकति
त्यस्तोलाई चाहिँ तपाईँले बुझ्ने गरी लेखिदिनु भयो, शब्द टिपिकल शब्द चाहिँ अनुवादकले बुझिदिनु।
अनुवादक
तपाईँको लोकप्रिय अर्को पुस्तक द सिडक्सन अफ दिल्ली पनि छ। म यसबाट पनि तपाईँलाई कुनै कविता एउटा वाचन गर्न लगाउँछु। त्यसअघि चाहिँ यसै पुस्तकमा तपाईँको बारेमा लेखिएको प्रसङ्ग एकपटक म यहाँ जोड्छु। अभय कुमार भारतीय कवि तथा कूटनीतिज्ञ हुन्। उनका दुई संस्मरण र पाँच कविता संग्रह प्रकाशित छन्। उनको दि सिडक्सन अफ दिल्ली नामक कविता संग्रहलाई ब्लुम्सबरी इण्डियाले प्रकाशन गरेको छ। समकालीन दक्षिण एसियाली काव्यमा पुर्याएको योगदानका लागि उनी सार्क साहित्य पुरस्कारबाट सम्मानित छन्। पुस्कार्ड प्राइज 2013 लागि उनी मनोनित भएका थिए। उनी फोर्ब्स इन्डियाज अर्थ 2014 सूचीबद्ध छन्। उनले आधिकारिक पृथ्वी गीतको लागि गरेको पहललाई युनेस्कोले रचनात्मक र प्रेरणादायक विचार भन्दै त्यसले विश्वलाई एकै ठाउँमा ल्याउन योगदान गर्न सक्ने बताएको छ। उनले आठ भाषामा रचना गरेको पृथ्वी गीत संसारभरका विद्यालयले बजाउँछन्। आधिकारिक सार्क गीत प्रयोगमा ल्याउने उद्देश्यसहित उनले सार्क गीत पनि रचना गरेका छन्। तपाईँको सार्क गीत कहाँ सुन्न पाइन्छ भनिदिनुहुन्छ?
सार्क गीत युट्युबमा छ र सार्कको बेलामा पनि धेरै एफएमहरूमा बजिरहेको थियो।
अहिले सुन्न चाह्यो भने चाहिँ युट्युबमा गएर
सार्क
एन्थम
सर्च गरेपछि मिल्छ।
उनका कविता रसियन, चाइनिज, इटालियन, हिन्दी, नेपाली र आइरिस भाषामा अनुवाद गरिएका छन्। उनीद्वारा रचित कविता गीत 16 बढी विश्व भाषामा अनुवाद गरिएका छन्। उनी अहिले विश्वका राजधानी सहरहरूबारे क्यापिटल्स नामक कविता संग्रहको सम्पादन गर्दैछन्। दि एट आइडल्स अफ काठमाडौँ उनको प्रकाशोन्मुख कविता संग्रह हो भनेर यस पुस्तकमा लेखिएको छ।
द एट आइड लर्ड अफ काठमाडौँ यो यो यात्रा त्यसको नेपाली संस्करण छ। यो आउँछ इङ्ग्लिसमा आएन, पहिले नेपाली आउँछ।
इङ्ग्लिस पनि पछि आउँछ,
पछि आउँछ इङ्ग्लिसमा।
अब तपाईँले द सिडक्सन अफ दिल्लीबाट एउटा कविता सुनाएर त्यसलाई उल्था पनि गरिदिनुहुन्छ?
म एउटा कविता भन्छु, यो सेक्युरिटी गार्डको बारेमा हो। सेक्युरिटी गार्ड सैनिकहरू, वी स्ट्यान्ड डे एन्ड नाइट गार्डिङ यु मास्टर्स, वी सल्युट यु वेन यु पास बाई, and sometimes absently you ask how are you and move on. Do you really want to know the answer? To yesko yo meaning ye cha ki hami din raat tapai lai suraksha garchhau hamro shriman haru hami salute garchhau jab tapai aunu jaunu bela ma tapai ko aunu jaunu bela ma कहिलेकाहीँ तपाईँ सोध्नु हुनुहुन्छ तपाईँ कस्तो के हालखबर छ एन्ड र आगे जानु हुनुहुन्छ। तपाईँको उत्तर जान्नेको रुचि सहीमा छ यस्तो मात्र सोध्ने मात्र एउटा फर्मालिटी हो।
तपाईँ साँच्चै उत्तर जान्ने रुचिमा हुनुहुन्छ कि तपाईँले औपचारिकता बस्नुभयो? धन्यवाद। द सिलेक्सन अफ दिल्लीबाट तपाईँले एउटा आफ्नो कविता सुनाउनु भयो र यसलाई नेपालीमा हामीलाई बुझाइदिनु भयो। तपाईँको यसै पुस्तकभित्र शीर्षक काठमाडौँभित्र दिएर त्यसभित्रका कविताहरूमा ठमेल शीर्षकको एउटा कविता रहेछ। आनन्दको एउटा टापु र तिरेकको समुद्र, सुर सुरा र सुन्दरी के चाहियो तिमीलाई? आनन्दको एउटा टापु र तिरेकको समुद्र, सुर सुरा र सुन्दरी के चाहियो तिमीलाई? मेरो पवित्र इनारमा डुबुल्की मार मात्र, प्रेम मेरा सडकमा फुल्दछन्। स्वप्न बगैँचाका गुलाब झैं हरेक साँझ नृत्याङ्गना बन्छन्। डलोटका देवीहरू अप्सरा झैं लाग्छ, मेरा नसा नसामा रगत होइन रक्सी बग्दछ। मेरो बुटिकको सौन्दर्य कश्मीरा रेशम, ढलोट चाँदी, सुन र मूल्यवान पत्थरहरूमा पर्यटक, महाजन, साधु र गणिकाहरू हातमा हात मिलाएर हिँड्छन्। मेरो आलिङ्गनमा लाग्छ हरेक साँझ एउटा संसार जीवित हुन्छ यहाँ, लाग्छ हरेक बिहान एउटा संसार विलीन हुन्छ यहाँ आगोमा अनि हिउँमा।
धन्यवाद, तपाईँ एकदमै राम्रो कविता पढ्नुहुन्छ।
धन्यवाद। ठमेल उहाँको कविताको शीर्षक मैले यसलाई वाचन गरेर सुनाएँ र अर्को एउटा कविता पनि आर्यघाट मैले वाचन गर्ने अनुमति मागेँ। अभयजी
पढ्नुहोस्।
जीवनको अन्तिम गन्तव्य हुँ म, जीवनको अन्तिम गन्तव्य हुँ म, यस धरतीमा यद्यपि कोही आउँदैनन् आफै हिँडेर, मेरो शरणमा कस्तो आनन्द मलाई थाहा छ। तर शरीरलाई खरानी तुल्याएर त्यसलाई आदि स्वरूप पञ्चतत्वमा मिलाउँदा, उनीहरूलाई पृथ्वीमा अस्तित्वको भारबाट मुक्त गर्दा, हरेक पल सुन्छु म वेदना, विलाप र भक्कानाहरू, हरेक पल देख्छु म आँसुमा डुबेका उदास अनुहारहरू, विलाप गरिरहेका स्त्री पुरुषहरू र सुक्क सुक्क रोइरहेका बालबच्चाहरू। तर मेरो अघोर कर्मको प्रशंसाका लागि हँसिला देखिँदैनन् कतै अनुहारहरू, आखिर कसले बुझ्ने व्यवस्थाका यी पहेलीहरू।
धन्यवाद।
आर्यघाट कविता हामीले सुन्यौं। अब म तपाईँसँग फेरि कुराकानीको क्रमलाई जोड्छु। एउटा कविता मैले तपाईँको कविता तपाईँकै आवाजमा फेरि सुन्न चाहे, यसभित्रबाट जात्राभित्रबाट कुन कविता सुनाउनुहुन्छ? आज हामी अभय कुमारसँग छौँ र उहाँले हामीलाई कविताहरू सुनाउनु भएको छ। नेपाली पुस्तक जात्रा उहाँको भर्खरै प्रकाशनमा आउँदैछ।
विप्रेशन पठाउनु कि पत्नी, तिम्रो प्यास बोकेर म भाक्राहरूसँगै दौडिन्छु यताउता चारैतिर पहाड उक्लिन्छु, बेन्सी झर्छु झरना मुनि उभिन्छु तिमीलाई सम्झिँदै। साँझ घर फर्केपछि ताराहरूले भरिएका सफा आकाशतिर हेर्छु म, आँखा आँसुले भरिन्छन् म पनि उड्न सक्ने भए, उडेर आउने थिए तिमी निर। कहिले आउँछ बाबा, नानीहरूको निरन्तर प्रश्न छ, के भनौ म तिनलाई थाहा छैन। कहिले काहीँ पिउँछु बिर्सन, कहिले काहीँ बहकिन्छु अरू आई माईसँग नजिकको बस स्टपसम्म।
तपाईँ कार्यक्रम एकल कविता वाचनमा कवि अभय कुमारका कविताहरू सुनिरहनु भएको छ। उज्यालो 90 नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशनहरूबाट एकैसाथ यो कार्यक्रम प्रसारण हुन्छ। उज्यालोको वेबसाइट www.ujaloonline.com पनि तपाईँ एकल कविता वाचन सुन्न वा डाउनलोड गर्न सक्नुहुन्छ। अभय कुमारका अरू कविताहरू लिएर केही बेरमा आउनेछौ। उज्यालो सुन्दै गर्नुहोला।
उज्यालो 90 नेटवर्क।
उज्यालो 90 नेटवर्कमा यहाँहरू सुन्दै हुनुहुन्छ एकल कविता वाचन।
मोदी आइनका आँसु बग्न छाडेका छैनन्, मोदी आइनका आँसु बग्न छाडेका छैनन्, विश्वमा अझै रुँदैछन् युद्ध पीड़ित विधवाहरू। समाजवादले सारा संसारलाई प्रेरित गर्न बाँकी नै छ, बहुदलीय लोकतन्त्रको जरा गाडिएकै छैन, विद्रोहको प्रतिकार मृत्युदण्ड बनेको छ। संसारका धेरै भागमा मेरो मिशन टुङ्गिएको छैन, हो अझै सकिएको छैन स्वतन्त्रताको युद्ध र लोकतन्त्र प्राप्तिको संघर्ष। सबै मोर्चाको अग्रभागमा संघर्षको दीप जलाइराखौं, युग नबदलिएसम्म, एक वा दुई शताब्दीसम्म, कतै यस्तो नहोस् कि महानताको खोजीमा संसारै खण्डहर नबनोस्। अभय कुमारको बीपी कोइराला शीर्षकको यो कविता वाचन सँगसँगै उज्यालो 90 नेटवर्कको कार्यक्रम एकल कविता वाचनमा तपाईँलाई फेरि स्वागत छ। आजको कार्यक्रममा हामी अभय कुमारका कविताहरू सुनिरहेका छौं। अभय कुमार भारतीय दूतावासका प्रथम सचिव तथा कवि हुनुहुन्छ र उहाँको कविता संग्रह नेपाली कविता संग्रह जात्रा छिट्टै प्रकाशनमा आउँदैछ। जात्रालाई किशोर नेपालले नेपालीमा अनुवाद गरिदिनु भएको हो। उहाँले मौलिक रूपमा अङ्ग्रेजीमा लेख्नुभएका कविताहरू अनुदित भएर हामी समक्ष आउँदैछन् र आज एकल कविता वाचनबाट तपाईँ समक्ष हामी प्रस्तुत गरिरहेका छौँ। तपाईँलाई फेरि स्वागत छ अभयजी हाम्रो कार्यक्रममा।
धेरै धेरै धन्यवाद।
यसभित्रको मैले भर्खरै वाचन गरेको यो कविता, यसमा चाहिँ मोदी आयनको प्रसङ्ग पनि आयो। तपाईँले नेपाली कृतिहरू पनि पढ्ने गर्नुभएको छ?
मैले मोदियाइन बिपी कोइरालाज्यूको उपन्यास पढेको छु र अरू धेरै नेपाली साहित्यको बारेमा मलाई थाहा छ। मैले त धेरै कृति पढेन तर म उहाँ के हो मेन थिमहरू जस्तो मुना मदन हो लक्ष्मीप्रसाद देव कोइटाको र अरू काव्य संग्रह जस्तो सिद्धिचरण श्रेष्ठको र एकदम मैले यो नयाँ जेनेरेसनको कस्तो कस्तो खालको उहाँको कुन थिममा उहाँ लेख्नुहुनुहुन्छ जस्तो कर्णाली ब्लुज हो र सेतो धरती हो अमर नेपालीको जीको कृष्ण धारावासीको राधा हो त्यस्तो यो मलाई थाहा छ अलिकति थाहा छ।
यसरी अध्ययन गर्दै जाँदाखेरि तपाईँले नेपाली साहित्यको समय चाहिँ अगाडिका साहित्यहरू अहिलेका साहित्यहरूलाई कसरी हेर्नुभएको छ?
यो समयको सँग धेरै परिवर्तन आइरहेको छ. नेपाली साहित्य आफ्नोमा एकदमै पुष्पित भइरहेको छ, ब्लॉसमिंग म भन्छु, र धेरै नयाँ ट्यालेन्टहरू आइरहनु भएको छ. र बीपी कोइरालाको हेर्नेपछि र लक्ष्मीप्रसाद देवकोटाको साहित्य हेर्नेपछि उहाँको साहित्यमा आइडियलिज्म धेरै थियो. अहिलेको जेनेरेसनमा अलिकति सिफ्ट छ, उहाँको रियलिज्म छ, र रियलिज्म पनि छ, सररियलिज्म पनि छ. जस्तो उहाँ हाम्रो सर्वभक्तको पागल बस्ती हो र नयाँ जेनेरेसनको
मुक्तमुखी उपन्यास त प्रायः सबैको सारांश थाहा पाउनु भएको रहेछ. मलाई एउटा प्रश्न सोध्नु मन लाग्यो तपाईँसँग. तपाईँ अहिले एउटा कूटनीतिक पदमा पनि हुनुभएको र नेपाली भाषा यसरी बुझ्नुभएको, नेपाली साहित्यलाई पनि बुझ्नुभएको हो भन्दाखेरि, यो बिचमा चाहिँ तपाईँ रहँदाखेरि तपाईँको कार्यकालमा अझ हाम्रो नेपाल भारत चाहिँ सांस्कृतिक एकताको लागि धेरै कुराहरू अझ बढी जोड गर्न सक्ने अवसरहरू ठाउँहरू तपाईँले देख्नुभएको छ?
धेरै हामी आफ्नो रेगुलर साहित्यिक प्रोग्रामहरू गर्छौँ. त्यस्तो प्रोग्राम हो पोएमान्डु हो, सिनेमान्डु हो. सिनेमान्डु सिनेमाको बेस्ट नेपाली सिनेमाको सेलिब्रेसन छ, र पोएमान्डु मन्थली पोएट्री रिडिङ छ, नेपाल भारत लाइब्रेरीमा हुन्छ हर मन्थ. भोइसेज र कन्भर्सेसन पनि छ. कन्भर्सेसनमा दुई नेपाली राइटरको बिचमा कन्भर्सेसन हुन्छ. यो अहिले 26th एडिसनमा छ कन्भर्सेसन्स. त्यस्तो वोइसेस एउटा प्रोग्राम छ. त सबै मिलाए म हेर्छु सांस्कृतिक सम्बन्धको सम्बन्ध मजबुत भएको छ.
अर्को कविता कुनै सुनाउनुहुन्छ हामीलाई? अब फेरि
म एउटा कविता सुनाउँछु. भेरेटार. भेरेटार म गएको थिएँ, विराटनगर नजिक छ धरानबाट. हुसुको जादुई धरहरामा झुल्किन्छु हावामा, अन्त कतै बाट नआएको पृथ्वीको आत्मामा बहिरहन्छु खुला आकाशमा. आफ्नो हुस्सुको अङ्गालो बाँडिरहन्छु कृतज्ञता भरिएका मुटुहरूमा. चिस्याइए शरीरका प्रत्येक कोष, सजाए तोक्छु पापी मनहरूमा. भाखरा कराउँछन् मेरै छेउमा, बहेका हावासँगै हरिया घाँसहरू सुसेल छन्, प्रेमिल पक्षी निशब्द हुन्छन्. गौरवमय र चम्किलो सूर्यसँगै स्वच्छ शहर धरान श्वास लिन्छ मेरो फेदैमा. कहिलेकाहीँ शहरी मनहरू भौतिकता बिसाएर ममाथि चढ्छन्, सुस्ताउँछन् र फैलिन्छन्. लुकामारी खेल्छन् मेरो हुसु र कुहिरोमा, र आफैलाई अलिकति टाढाबाट निहाल्छन्.
भेरेटार पुगेपछि तपाईँको अनुभूति तपाईँले कवितामा लेख्नुभएको? यो
मैले गाएपछि कस्तो मैले फिल गरेँ, उहाँको यो पोएटिक रेन्डिसन हो, कवितामा एक्सप्रेसन अभिव्यक्ति हो.
अब अलिकति तपाईँको साहित्यिक रुचि कहाँबाट सुरु भयो भन्ने प्रसङ्ग कोट्याउन मन लाग्यो मलाई.
म सबसे पहिले कविता 10-11 वर्ष अगाडि मैले लेख्ने सुरु गरेँ. म जब रुस गएको थिएँ त त्यही बेलामा मैले कविताको सुरुवात गरेँ, र मेरो पहिलो कविता थियो, एउटा स्पिरिचुअल कविता थियो. मैले यो कविता सङ्ग्रहमा आएको थियो न, त्यो कविता मेरो पहिलो किताब मेमोयर थियो. त त्यो मेमोयरमा वो कविता छ. मेमोयर लिखे समयमा मैले वो त्यही कविता लेखेँ, र त्यो कविता यस्तो हो. म भन्छु यो कविता सोल सङ छ, त आत्माको आवाज छ, आत्मा गीत छ. जस्तो पृथ्वी गीत हो त्यस्तो आत्माको गीत हो. र इङ्ग्लिसमा छ, म भन्छु. आई वाज अलवेज हियर एज द ब्लोइङ विन्ड अर द फलिङ लिभ्स, एज द शाइनिङ सन अर द ब्लोइङ विन्ड्स, एज द चर्पिङ बर्ड्स अर ब्लुमिङ बर्ड्स, एज द ब्लू स्काई अर द एम्प्टी स्पेस. I was never born. I didn't die.
तपाईले रुसमा बस्दाखेरि लेख्नु भएको?
रुसमा बस्दा.
यो तपाईको पहिलो पुस्तक भित्रको
कविता हो. तर यो कविता वहाँको बारेमा छ, दिल्ली विश्वविद्यालयको बारेमा छ. त्यस्तो मस्तो मेरो कस्तो अनुभव थियो दिल्ली विश्वविद्यालयमा, दिल्लीमा
भन्ने कुरालाई तपाईले त्यसमा
यस्तो कस्तो म फिल गरेको थियो त्यही बेलामा. त्यही बेलामा म यो आफ्नो कलेज किरोरीमल कलेज, फ्रम किरोरीमल कलेज म त्यहाँ दिल्ली युनिभर्सिटीको बाटोमा हिन्दी बेलामा यस्तो कविता मैले लेखेको सोचेको थियो, यस्तो अनुभव थियो मेरो।
उज्यालो 90 नेटवर्कमा यहाँहरू सुन्दै हुनुहुन्छ एकल कविता वाचन।
तपाईँलाई प्रभाव पारेका कविहरू चाहिँ को को हुन्?
मेरो प्रभाव पारेका धेरै कविहरू हुनुहुन्छ, तर सर्वप्रथम म भन्छु रामधारी सिंह दिनकरको, उहाँको रश्मिरथी, मेरो रश्मिरथी तृतीय सर्ग मेरो एकदमै मन परेको रचना हो र म अहिले पनि रिसाइड गर्छु। त त्यस्तो थियो, मेरो फादर शिक्षक हुनुहुन्थ्यो र घरमा हाम्रो रश्मिरथीको एउटा किताब थियो, उहाँको कभरहरू थिएन, मात्र केही पन्नाहरू बचेको थियो, पुराना किताब थियो। त्यहाँ मैले एक्सिडेन्टली मैले त्यो उल्टे र पढेँ जब म क्लास 3-4 थिएँ र त्यस बेलामा पढेपछि एकदमै अद्भुत ऊर्जाको ऊर्जा पाए
कवि हृदय फुल्यो
र पढेपछि एकदम मेरो इन्ट्रेस्ट जाग्यो कवितामा र त्यो रश्मिरथीको तृतीय सर्गमा थियो त्यस्तो कविता। पाण्डवहरू वनवासबाट आई फर्किसके थियो र उहाँलाई कौरव दुर्योधनसँग आफ्नो हिस्सा मागिरहेको थियो र कृष्ण उहाँको रिप्रेजेन्टेटिव थियो, उहाँको डिप्लोमेट थियो उहाँ दुर्योधनको कोर्टमा, कि उहाँलाई पनि केही 5 ग्राम दे दो, केवल 5 ग्राम रखो अपनी धरती तमाम, हम उसी में खुशी से खाएंगे पर जन पर असी न उठाएंगे। दुर्योधन वो भी दे न सका, आशीष समाज की ले न सका, उल्टे हरि को बांधने चला, जो था असाध्य साधने चला।
अहिलेसम्म यसले प्रभाव पारेर
त अहिले पनि छ, यो रिदम छ न, यो म्युजिक छ, त अहिले पनि मेरो दिमागमा छ कविताको कस्तो पावरफुल इम्प्याक्ट हुन्छ। त त्यस्तो थियो। त्यसपछि मैले कबीरको धेरै कविताहरू पढेँ, रहिमको कविता पढेँ र तुलसीदास पढेँ। त त्यसपछि यो कविताको यो मेरो पहिलो इन्सपिरेसन थियो। त्यसपछि धेरै कविको मैले कविता पढेँ, त्यसमा वाल्ट व्हिटम्यान हुनुहुन्थ्यो, त्यसमा विलियम वर्ड्सवर्थ थियो र धेरै। अहिले त संसारको सबै कविको कविताहरू
तपाईँलाई दार्शनिक धारका कविताहरू लेखनमा चाहिँ यी कविताहरूको प्रभाव पनि हुन सक्छ, पहिलेदेखि परेको यी कविताहरूको प्रभावले गर्दाखेरि तपाईँ चाहिँ दार्शनिक धारलाई समात्नु भएको हो?
एकदम। एउटा कविता थियो, नर हो न निराश करो मनको, कुछ काम करो, कुछ काम करो, जगमे रहकर कुछ नाम करो। सो यो सबै कविता एकदम छोटै छोटै थियो। एउटा कविता थियो गोपाल सिंह नेपालीको, उहाँ यहाँ पनि पपुलर हुनुहुन्थ्यो, खडा हिमालय बता रहा है डरो न आंधी पानी से। यो मेरो दूसरे क्लास को टेक्स्ट बुक में थियो, दूसरो दुई कक्षा में। हाँ, खड़ा हिमालय बता रहा है डरो न आंधी पानी से, खड़े रहो तुम अविचल होकर हर संकट तूफानी में। सो ये तो सबै को प्रभाव छ, यो कस्तो प्रोज हामी बिर्स सक्छौ तर कविता हामी बिर्सदैन,
गद्य चाहिँ बिर्सन सकिन्छ, कविता चाहिँ इम्प्रेसनमा रहन्छ, प्रभावमा रहिरहन्छ। मैले एउटा तपाईँको कविता समातेँ यति बेला, इन्द्र जात्रा शीर्षकको, तपाईँले काठमाडौँको यो जात्रा हेर्नु भएर लेख्नुभयो होला। स्वर्गका देवता बादलको पोसाकमा सजिएर पारिजातका फूल चोर्दा चोर्दै समातिन्छन् र बाँधिन्छन् टाउकोदेखि पैतालासम्म। उनको अमर्त्य ऐरावत काठमाडौँका सडक खोस्रिन थाल्छ। एउटी आमा छोरो खोज्दैछिन्, स्वर्गमा कम्पन सुरु भएको छ, अप्ठ्यारो मान्दैछन् मर्त्यलोकका जीवहरू पासोमा इन्द्रलाई देखेर। मुक्त हुन्छन् पासोबाट इन्द्र, भोजभत्तिर लाग्छ लावा लस्कर, बिहानको कुहिरोका लागि त उपत्यकाले वरदान नै पाएको छ। इन्द्रकी आमाको सारीको फेर समातेर मृतकहरू स्वर्गसँग मद्दत माग्दैछन्। हावामा विचरित चङ्गा जस्तै ब्रह्माण्डका भूमरीमा उल्जिएका आत्माहरू मैदानमा खस्दैछन्। इन्द्र जात्रालाई हेरेर लेख्नु भएको कविता। मैले फेरि तपाईँको आवाजमा अर्को तपाईँकै कविता कुनै सुन्ने रहर गरे।
लक्ष्मी प्रसाद देवकोटा, मेरो माता पिता भन्थे महेश्वर देवी लक्ष्मी पुत्र हुँ, यद्यपि आजन्म मैले काव्य देवी सरस्वती को सेवा गरे। अंग्रेजी साहित्य पढ्न पटना पुगेको म कानून को स्नातक बने। मृत्युले सर्वप्रथम मेरा माता पिता माथि हक जमाए, त्यसपछि मेरी कान्छी छोरी लाए। आफ्नो क्रूर पंजामा पारे। मैले आफूलाई भने विद्युतीय झटकाले बिउन्झाएर बरबराइरहेको टाढा रांचीको मानसिक अस्पतालमा फेला पारे। मेरो कहिले विश्वास रहेन चमत्कारमा, तर एक दिन चमत्कार भयो। म स्वस्थ भए र फर्किए प्रिय काठमाडौँ र साहित्य पढाउन थाले। यो लामो टिकेन, प्रजातन्त्रको लड़ाई लड्न नेपाललाई उज्यालो नेतृत्व दिन स्वयं बनारस निर्वासित भए। अफसोस, कान्सरको बिच्छीले ममाथि छिट्टै हक जमायो र मदनलाई नभेटी मरेकी मुना जस्तै।
उज्यालो 90 नेटवर्कमा यहाँहरू सुन्दै हुनुहुन्छ एकल कविता वाचन।
अभय कुमार हामीलाई कविता सुनाइरहनु भएको छ आज, र कवि अभय कुमारको जात्रा कविता संग्रह छिट्टै प्रकाशनमा आउँदैछ। तपाईँको यो पुस्तक प्रकाशित भइसकेपछि कहाँ कहाँ लिन पाइन्छ?
सबै ठाउँमा आउँछ, सबै मेजर बुक स्टोरहरूमा आउँछ, पुरा नेपालमा आउँछ।
तपाईँले यति राम्रो नेपाली बोल्नुहुन्छ, लाग्दैन कुनै दिन गएर म आफै मौलिक रूपमै नेपाली भाषामा लेख्न सक्छु जस्तो?
म मेरो त मातृभाषा हिन्दी छ, तर म हिन्दीमा लेख्दिनँ,
अङ्ग्रेजीमा मात्र
लेख्छु। अङ्ग्रेजीमा मात्र लेख्छु। मेरो अङ्ग्रेजीमा एकदमै हरेक वर्डको फिलिङ आउँछ, म एकदमै बुझ्छु कस्ट अफ वर्डको सँग। हिन्दी मेरो मातृभाषा छ, तर मेरो त्यस्तो कन्ट्रोल छैन हिन्दी पर। त्यस्तो नेपाली म बुझ्छु। र
कति समय लाग्यो यतिको नेपाली बोल्ने हुनलाई तपाईँलाई?
दुई वर्ष भइसक्यो, ढाई वर्ष भइसक्यो नेपालमा। म आएपछि मात्रै मैले नेपाली सिकेँ, र एकदमै मिठो भाषा छ, मलाई धेरै मनपर्छ।
धन्यवाद। अर्को कविता सुनाउनुहुन्छ फेरि त्यसबाट।
जनकपुर। एउटा परित्यक्त भूमि, हिलो र धुन्द्रोले भरिएका सडकहरू मानो आफ्ना नाता गोता सहित शिव धनुष तोडेर राजा जनक की छोरी सीता वरण गर्न भगवान राम आएदेखि कसैले पाइला नहाले जस्तो अझै बिरानो नै छ। परशुरामको क्रोध मेरो मांसपेशीमा गढेको खील जस्तो म भित्र छड्किरहेको छ।
यो कविता जनकपुरमाथिको कविता हो, यसलाई सुनाउनु भयो। तपाईँले कविता बाहेक अरू कुन कुन विधामा कलम चलाउनुहुन्छ कि कविता मात्रै हो?
म मेमोयर पनि लेख्छु, त मैले दुईटा मेमोयर लेखेको हो। एउटा मेमोयर मेरो आफ्नो जीवनको बारेमा छ, फर्स्ट 25 इयर्सको, र सेकेन्ड मेमोयर मेरो आर्ट लाइफ अफ सेन्ट पिटर्सबर्ग छ। तो त्यहाँ सेन्ट पिटर्सबर्ग, सेन्ट पिटर्सबर्गको यो एउटा शहर छ, उसमा त्यो त्यहाँको आर्ट लाइफको बारेमा छ, कस्तो आर्ट लाइफ छ अहिले कन्टेम्परेरी। त्यो यो पनि मेरो मेमोयर छ, दुईवटा मेमोयर छ, र पाँचवटा कविता संग्रह छ।
भनेपछि तपाईँले गद्यमा चाहिँ संस्मरणमा चाहिँ कलम चलाउनुहुन्छ। मैले तपाईँको दुईटै कविता लोभ लाग्यो, कुन पढौँ हुँदैछ। मेलम्ची छोटो पनि लाग्यो, पहिला मैले यो पढ्ने अनुमति चाहेँ। नेपालमा मेलम्ची सम्बन्धी हामीले धेरै पत्र पत्रिकाहरूमा पढ्छौँ, टेलिभिजनहरूमा हेर्छौँ, रेडियोमा पनि सुन्छौँ समाचार। उहाँले यसलाई छोटो कविताको रूपमा लेख्नुभएको छ। कविताको शीर्षक मेलम्ची। एउटा स्वप्न नदी अर्थात् सपनाको एउटा नदी, एउटा स्वप्न नदी अर्थात् सपनाको एउटा नदी अन्धकारमा बगिरहेकी छ प्यासी उपत्यकामा, स्वप्न द्रष्टाहरूको प्यास बुझाउँदै। मलाई फेरि दोहोऱ्याउन मन लाग्यो माथिदेखि। एउटा स्वप्न नदी अर्थात् सपनाको एउटा नदी अन्धकारमा बगिरहेकी छ प्यासी उपत्यकामा, स्वप्न द्रष्टाहरूको प्यास बुझाउँदै। म बिहान सबेरै अझै नखनिएको सुरुङमा लुप्त हुन्छु, कागजी भुलभुलैयामा, फाइलहरूको थुप्रोमा।
धन्यवाद।
बडा गजब मेलम्ची कविता मैले वाचन गरेँ, र मैले अर्को पनि अनुमति चाहेँ पर्वतहरू वाचन गर्नको लागि। अभय कुमारको अनुमतिमा मैले वाचन गर्छु कविजी। पर्वतहरू म आफूलाई विलीन गराउन चाहन्छु तिम्रो प्राचीन विशालतामा, फरफर गर्दै सरर झरिरहेका पत्करहरूमा, मनसुनको मुसलधारे बर्सातमा एक प्रेमीको प्रेमील स्पर्श जस्तो सरसर हावाको निश्वासमा। पर्वतहरू मलाई तिम्रो प्राचीनतामा लीन हुन देऊ, तिम्रा भिरालाहरूमा छरिएका सूर्य किरणमा भिज्न देऊ, तिम्रो घना हरियालीको एक हिस्सा बन्न देऊ, तिम्रा शिखरहरूमा चिरबिराइरहेका चराहरूको आवाज बन्न देऊ, मलाई तिम्रै श्वासमा एकाकार हुन देऊ। पर्वतहरू तिम्रा बादलहरूलाई मेरा सखा बन्न देऊ र चन्द्रमालाई मेरा पथ प्रदर्शक, तिम्रा खोलाहरूलाई मेरा अवरोह र शिखरहरूलाई मेरो आरोह बन्न देऊ। पर्वतहरू बाख्राहरूको चरण बन्न देऊ मलाई, उनीहरूको सुवास बन्न देऊ मलाई, तिम्रो भिजेको धरतीका चिराहरूको बास बन्न देऊ मलाई, तिम्रो चेरीको सौन्दर्य बनेर फुल्न देऊ मलाई।
धन्यवाद, कस्तो राम्रो।
मैले लोप गरेँ यति र वाचन गरेँ, म फेरि पनि कविकै आवाजमा कविता सुन्न र सुनाउन चाहन्छु अहिले रेडियो सुनिरहनुभएका सबैलाई। जात्रा कविता सङ्ग्रहबाट कवि अभय कुमार अरू कविता सुनाउँदै हुनुहुन्छ।
भक्तपुर। स्वयं इटाहरू कुन्दिएका कविता जस्तै चम्किला तेलिया पगोडाहरू, छानाका कास्ट किनारहरूमा फ्रेमबद्ध चित्रकारी शब्दहरू, ढुङ्गा छापिएका सडक र गल्लीहरूमा कलाबद्ध अप्रिलका उन्मादी सम्वेदनहरू, मेरो जिब्रो छिर्दै मेरो भीमका शिला स्तम्भ अघि मानिस र बामपुड्के तमासा जस्तो जो पुस्तौ पुस्ता देखि पचपन झयाल रे दरबार भए रे गुजिरहेको चुपचाप चुपचाप हेरिरहेछ। यहाँ न्याता पुलको छहारीमै चौडा धरतीमा बत्सला मन्दिरको भीड चिछोल्दै परम्परागत कलाकारहरू माटो मुछेर आकार दिइरहेकै छन्। हाकुपटासी पहिरिएका महिलाहरू सुकुल पटाउँदै ती भाँडा कुडामा चित्रकारी भरिरहेकै छन्। केटा केटीहरू भुस्याह कुकुरहरूसँग दौडिरहेको छन्। यसरी कुकुर भुकाएका घण्ट ध्वनि सुन्दै कर्ममा तत्क्षण मोक्ष खोजिरहेका भक्तहरूको शहर भक्तपुर हुँ।
उज्यालो 90 नेटवर्कमा यहाँहरू सुन्दै हुनुहुन्छ एकल कविता वाचन।
तपाईँले ठाउँ ठाउँ अनुसारका कविताहरू लेख्नु भएको रहेछ, अर्को कुनै सुनाउन खोज्दै हुनुहुन्छ, सुनाउनुहोस्।
पोखरा। साँझ बिहान हर दिन मेरो शरीरमा प्रतिबिम्बित हुने सिन्दूर रङ्गको टल्किने ढुङ्गा, रहस्यमयी उडिरहेका पक्षीका आत्मिक चिरबिर, मेरो हृदय सिन्दूर रङ्गी एउटा चम्किलो ढुङ्गा, मौन तरङ्गमा बोल्ने अनन्त तलाउमा तैरिरहेको चितवन। गोही नै गोहीमै एउटा नदी सपनाले भरिएको नौका तैरिँदै, जङ्गलको अद्भुत मौनता, मानव सवार भएको एउटा हात्ती, टहलिएरहेका वृक्षहरू, एउटा कमजोर मान्छेको सालिक केन्द्रीय मुकाम गेन्डाको शहरमा। अर्को एउटा सुनाउँछु, बर्दिया। बाक्लो झाडीका बीच मृगका बथान लखेट्दै दगुरी रहेका जंगली बन्देलहरू, सिन्दुरे सूर्यास्त ढाक्दै बलिरहेको काठबाट निस्केका धुवाका बादलु झुप्पाहरू, पर्यटकलाई पिठियुमा बोकेर नदी पारीका कटेज लजतीर लम्किएर रहेका हात्तीहरू, जंगलको मध्य भागमा सुस्ताइरहेका गेन्डाहरू, सायकालीन चरको चिरबिरसँगै गुण्डमा बस्दै गरेका चराहरू, रात्रिको स्वागतमा बिस्तारै सगरमा चन्द्रोदय हुन्छ, क्रमशः जंगल मौन हुँदै जान्छ, यता अलिकति झिसिक्क, उता ठूले गर्जन, त्यसपछि हिंसात्मक शिकारका पवित्र पलहरू र गहिरो मौनता।
धन्यवाद अभय कुमारजी, हाम्रो कार्यक्रममा आउनुभयो, तपाईँलाई धेरै धेरै धन्यवाद। तपाईँलाई यो कार्यक्रम सुनिसकेपछि साहित्य प्रेमी कसैले सम्पर्क गर्न खोज्नुभयो भने तपाईँलाई सोसियल साइटहरूमा भेट्न सकिन्छ कि कसरी सम्पर्क गर्न सकिन्छ?
सम्पर्क गर्ने सोसियल साइट पनि छ र यो वेबसाइट पनि छ, गुगल सर्च गर्नेपछि पाइन्छ,
अभय कुमार भनेर सर्च गर्नु पर्यो।
जी
हवस् हाम्रो कार्यक्रममा आउनुभयो हार्दिक धन्यवाद तपाईँलाई
धेरै धेरै धन्यवाद म धेरै खुसी छु
खरानी पोतिएको शरीर निधारमा टीका सिन्दुरको ओठको बीचमा चिलिम बागमतीको अर्को किनारमा मेरो घर आर्यघाटमा जलिरहेको हेर्दै लास मृत्यु र त्यसपछिको ध्यानमा नदीको पारिपट्टि सुन्छु मृतकका नाता गोताको प्रलाप मोबाइल बज्छ ध्यान भङ्ग गर्दै मेरो म देख्छु विदेशीहरू पर्खिरहेका छन् हातमा क्यामेरा बोकेर म फेरि भर्छु चिलिम र तस्विर खिचाउन पोज दिन्छु हावामा धुवा फ्याँक्छु विभिन्न आकार प्रकारका क्षणिक स्मारक बनाउँछु कवि अभय कुमारको साधु शीर्षकको यो कविताको वाचन सँगसँगै अब आजको कार्यक्रम एकल कविता वाचनबाट हामीले विदा माग्ने बेला भइसकेको छ अभय कुमारसँगको छलफल र उहाँको कविता वाचनसँगै हाम्रो कार्यक्रमबाट हामी विदा चाहन्छौँ आजको कार्यक्रम तपाईँलाई कस्तो लाग्यो हामीलाई सल्लाह सुझाव र प्रतिक्रिया पठाउनको लागि हाम्रो ठेगाना कार्यक्रम एकल कविता वाचन पोस्ट बक्स नम्बर 6469 काठमाडौँ नेपाल इमेलका लागि info@unn.com.np हवस् त अर्को शनिबारसम्मका लागि प्राविधिक साथी सशिन्द्र गौतम र म अच्युत घिमिरे पनि विदा चाहन्छु नमस्कार शुभरात्री
भावना जागृति चेतना र प्रस्तुतिको सम्मिश्रण एकल कविता वाचन